विपदबारे चासो राखौँ चनाखो बनाऊ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल online.com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरेकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। विपदको समयमा के कुरामा सावधानी अपनाउनु पर्छ?
आफ्नो वरिपरि चाहिँ कहिले काहीँ के हुन्छ भने पानी जम्न सक्ने ठाउँहरू हुन्छ, पहिरो जान सक्ने, ठुङ्गिन सक्ने ठाउँहरू हुन्छ। यसमा अब सरकारले गर्छ भनेर होइन, हामी आफैले पनि देखेको छ भने यसो कुटु लगेर कोदालो लगेर पानी अन्त तर्काइँदाखेरि त्यो गाउँ बच्छ, बाटो बच्छ, अथवा पहिरो जान कम हुन्छ भने त्यतातिर व्यक्तिगत रूपमा पनि एउटा चाहिँ त्यो हिसाबमा हामी लागौँ, सहयोग गरौँ।
विपद व्यवस्थापन विज्ञ तथा राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापासँग गरिएको कुरा आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
जनहितका लागि रेडियो नेपाल।
भौगोलिक संवेदनशीलता र जलवायु परिवर्तनका कारण नेपाल सधैँ कुनै न कुनै विपदको उच्च जोखिममा रहेको छ। हरेक वर्ष बाढी, पहिरो र भूकम्प जस्ता प्राकृतिक प्रकोपहरूले जनधनको ठूलो क्षति गरिरहेका छन्। विपद प्राकृतिक प्रक्रिया भए पनि यसबाट हुने क्षति भने मानवीय कमजोरी र पूर्व तयारीको अभावका कारण बढिरहेको छ। विपद व्यवस्थापनका नीतिहरू त बनेका छन्, तर तिनको प्रभावकारी कार्यान्वयन र स्थानीय तहको पूर्व तयारी अझै पनि चुनौतीपूर्ण देखिन्छ। विपद आउँदा सबैभन्दा पहिलो उद्धारकर्ता भनेको स्थानीय सरकार नै हो। केन्द्रीय तहमा जतिसुकै ठूला योजना बने पनि गाउँ र टोल बलियो नभएसम्म विपदको जोखिम कम गर्न सकिँदैन। हाम्रा स्थानीय तहहरू विपदको सामना गर्न कत्तिको सक्षम छन्? प्रत्येक वर्ष विपदको जोखिम घट्नुको सट्टा किन बढिरहेको छ? नेपालमा विपदको पूर्व तयारीको अवस्था कस्तो देखिन्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ विपद व्यवस्थापन विज्ञ तथा राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापासँग। सूर्य सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
विपदसँग सम्बन्धित विभिन्न तथ्याङ्कहरूले पनि नेपाल विपदको जोखिममा रहेको मुलुकभित्र पर्दछ भन्ने गरिन्छ र त्यो देखिन्छ पनि। खास गरी नेपाल अहिले सबैभन्दा बढी कुन कुन विपदको जोखिममा देखिरहेको छ?
वास्तवमा नेपाल एक प्रकोपका हिसाबले, विपदका हिसाबले एकदमै जोखिमपूर्ण देशको संवेदनशील अवस्थामा रहेको छ। नेपालमा बाढी, पहिरो, आगलगी, शीतलहर, भूक्षय जस्ता खालका विपदहरू चाहिँ बढी हुने गर्दछन्। पछिल्लो चरणमा यो जलवायु परिवर्तनका कारणले पनि थुप्रै यस्ता खालका आगलागीहरू, बाढी पहिरोहरूबाट बढी नोक्सानी, जनधनको क्षति भइरहेको अवस्था छ र नेपाल वास्तवमा एउटा बहुप्रकोपीय जोखिमको रूपमा रहेको देश पनि हो।
यो बहुप्रकोपीय जोखिममा रहेको देश भनिरहँदाखेरि हामीले पछिल्लो समय सामना गरिरहेका विपदका जोखिमहरू के हुन्?
हामीले विशेष गरी पछिल्लो चरणमा सबैभन्दा बढी हाम्रो जनधनको नोक्सानी भनेको बाढी, पहिरो र आगलागीबाटै हो। भन्दा बढी अहिले त्यसबाट क्षति भइरहेको छ। अब यो अलि लामो कालान्तरमा ठुलो ग्याप गरेर आउने भूकम्प त भइ नै हाल्यो होइन। अब त्यो भूकम्पबाट आयो भने त झन् अब लाखौँ मान्छेहरू पनि अब हताहत हुने, मृत्यु हुने, नोक्सान हुने हुनसक्छ। तर वर्षै पछि हामीले बिहोरिरहने भनेको मेन समस्या भनेको चाहिँ यो आगलागी, बाढी पहिरो, त्यसपछि शीतलहरको कुराहरू, अनि अहिले पछिल्लो चरणमा चट्याङबाट पनि धेरै मान्छेहरूको मृत्यु भइरहेको अवस्था छ। वास्तवमा चाहिँ अहिलेको अवस्थामा आयो। अब यसपालि त झन् तातो हावा चल्ने र तपाईँको खडेरी हुने, अब उत्पादनहरू नहुने, रोपेका धानहरू पनि अब मरेर जाने, अन्न बाली त्यस्तो पनि हुन सक्ने सम्भावना छ यो वर्षको कुरामा चाहिँ। र विगतको कुरा हेर्ने हो भने बाढी पहिरो आग लागि चक्र्याङ होइन शीतलहरहरू यस्तोबाट चाहिँ बढी चाहिँ नोक्सानीहरू भइरहेको छ।
विपद जोखिम जसरी बढिरहेको छ यो बढ्नुको पछाडिको कारण मानवीय कारण पनि देखिन्छ।
एकदमै विपद जोखिम जुन बढिरहेको छ नि एउटा त प्रमुख कारणै मानवीय कारण हो। मानव अलिकति सचेत हुने हो, मानवको क्रियाकलाप जुन छ एउटा विपद जोखिमसँग सम्बन्धित भएर अगाडि बढ्ने हो लाने हो भने त्यसबाट त ठुलो तपाईँको जोखिमलाई चाहिँ हामीले कम गर्छ। जस्तो भनौँ न अब यो घर कसले बनाउँछ, तपाईँ हामीले नै बनाउँछौँ। बाटो कसले बनाउँछ, मानवले नै बनाउँछ होइन। पुल कसले बनाउँछ, मानवले नै बनाउँछ। भने जति पनि हाम्रा क्रियाकलापहरू छन् मानवीय क्रियाकलापकै कारणले ठुलो डिजास्टर चाहिँ हुने गर्छ। यद्यपि बेला बखतमा प्राकृतिक पनि हुन्छन् होइन, प्राकृतिक कारणले पनि हुन्छ, तर त्योभन्दा बढी मानवीय कारणले मानवीयले गरेका क्रियाकलापहरूकै कारणले ठुलो हुन्छ। भनौँ न अब बाढी त प्राकृतिक रूपमा आइरहन्छ, बाढी आउनु आफैमा ठुलो कुरो होइन। भुइँचालो पनि जाने आउने गर्छ, खै त विकसित राष्ट्रहरूमा भुइँचालो आउनु जाने आउने गरिरहेको छ, तर त्यहाँ कम खेती हुन्छ अथवा खेती नै नहुन पनि सक्छ। तर हामी जस्तो थियो अलिकति कमजोर अथवा गरिब राष्ट्रहरू जसले चाहिँ हामीले यो विपद जोखिम न्यूनीकरणसँग रिलेटेड पूर्वाधारहरू तयार गरेका छैनौँ, त्यसमा ध्यान नदिकन विकासका कामहरू गरेका छौँ भने त्यस्तो देशहरूमा त्यस्तो क्षेत्रहरूमा बढी नोक्सान भएको छ। सबभन्दा ठुलो कारण त मानवीय कारण नै हो।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राज्यले अरबौँ रुपियाँ खर्च गरिरहेको छ, तर क्षति किन घट्न सकेको छैन र मुख्य कमजोरी कहाँ देखिन्छ?
अरबौँ त खर्च भएको छ भनिन्छ होइन, तर त्यो कस्तो भने यो पुनर्निर्माणको कामलाई पनि जोडेर गर्दाखेरि चाहिँ अरबौँ खर्च भएको हो होइन। जस्तो भूकम्पले चाहिँ अब घरहरू भत्कायो, नोक्सान गर्यो, त्यसको घरहरू बनाउनको लागि राज्यले सहयोग गरेको छ, चाहे त्यो सन् 2015 भूकम्पमा होस् अथवा जाजरकोट भूकम्पमा होस्। अब त्यहाँ अझै त्यहाँ कामहरू सम्पन्न हुन सकिरहेको छैन आर्थिक अभावकै कारणले गर्दाखेरि होइन। त्यसले गर्दाखेरि अरबौँ खर्च भयो भने पनि तपाईँको यो पूर्व तयारी र जोखिम न्यूनीकरणको लागि जुन बाहिर आउँछ नि समाचारहरू, अरबौँ खर्च भयो तर चाहिँ भएन भन्ने कुरा, त्यो होइन। त्यो विपद पूर्व तयारी र जोखिम न्यूनीकरणमा त्यस्तो अरबौँ खर्च भएकै छैन र त्यो खालको बजेट विनियोजन गरिएको पनि छैन। त्यो खालि त्यो पनि कस्तोमा चाहिँ हिसाब गरेर जोडिएको छ भने यो भूकम्प पछिको घर निर्माण गर्नको लागि राज्यले जुन सहयोग गरेको छ, अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू राष्ट्रिय संस्थाहरूले सहयोग गरेका छन्, त्यो कुराहरूलाई जोड्दाखेरि हो। र यद्यपि जति खर्च भइरहेको छ त्यसको पनि प्रभावकारी तपाईँको रिजल्ट आउन नसकिरहेको अवस्था छ। त्यसलाई एउटा एकीकृत रूपमा योजनाहरू बनाउने होइन, त्यसमा समुदायको पनि सहभागिता हुने, निजी क्षेत्रको पनि सहभागिता हुने, सरकारवालाहरूको पनि सहभागिता हुने र एउटा पार्टिसिपेटरी एप्रोचमा त्यो खालको वास्तविक यहाँको समस्या के छ त्यसलाई चाहिँ ध्यानमा राखेर एउटा सहभागितात्मक हिसाबले योजना नबन्ने, कार्यान्वयन नहुने, त्यसको प्रभावकारी अनुगमन मूल्याङ्कन नहुनेले गर्दाखेरि कहिलेकाहीँ यस्तो बाहिर अरू खालको रङ म्याचेजहरू पनि जान्छ र प्लस त्यसले काममा पनि एउटा प्रभावकारिता चाहिँ नदिइरहेको अवस्था छ। त्यसले गर्दाखेरि हामीले के भन्नुपर्छ भने यस्तो खालको कुनै पनि विपद जोखिम न्यूनीकरणको कामहरू गर्दाखेरि त्यहाँको वास्तविक अवस्था के हो, जोखिम पर्ने क्षेत्रहरू कुन कुन, त्यही भएर हामीले पहिला के भन्छौँ भने अहिले विपद जोखिम नक्साङ्कन तयार गर्नुपर्छ, प्रभावित क्षेत्रहरूको बारेमा चाहिँ पहिचान गर्नुपर्छ, त्यहाँको मुख्य चाहिँ ह्याजार्ड भनेको चाहिँ हजुरको यो प्रकोपहरू क्या, जसलाई हामी बाढी पहिरो आगलागी भुछे भन्छौँ, यो भनेको प्रकोप हो। जब यसले चाहिँ मानवीय भौतिक आर्थिक क्षति गर्छ त्यसबाट चाहिँ जुन प्रभाव पर्छ त्यसलाई चाहिँ हामी विपद भन्छौँ। फेरि कहिलेकाहीँ हाम्रो एउटा चाहिँ तपाईँको बाढी आयो भन्दैमा विपद भयो भन्ने प्रचलन पनि छ, अथवा पहिरो गयो भन्दैमा, भूकम्प गयो भन्दैमा त्यो विपद भइहाल्दैन। जब त्यसले मानवीय आर्थिक भौतिक होइन क्षति पुर्याउँछ बल्ल त्यसले चाहिँ विपदको अवस्था हुन्छ। र त्यो जुन अचानक रूपमा आइपर्छ यो कुनै हामीले भन्ने गर्छौँ यो बाजा बजाएर आउँदैन है विपद भनेको, त्यो चाहिँ कुनै पनि बेला हुन सक्छ। त्यस कारण हामी अगाडि नै सचेत हुनुपर्छ, जागरुक हुनुपर्छ होइन, हामीले त्यही ढङ्गको निर्माण चाहिँ गर्नुपर्छ। विकासका हरेक गतिविधिहरूलाई डिआरआरलाई इन्टिग्रेसन गरेर लिएर जानुपर्ने हुन्छ। जुनसुकै काम गर्दाखेरि पनि त्यहाँ चाहिँ जस्तो यो वातावरणीय प्रभाव चाहिँ अध्ययन गर्नुपर्छ भन्छ नि, कुनै पनि योजनाहरू निर्माण गर्दा, कार्यान्वयन गर्दा, उद्योग धन्दाहरू सञ्चालन गर्दा, त्यस्तै गरी वातावरणीय प्रभाव अध्ययन गर्नुपर्छ भने जस्तै डिजास्टरको पनि के इम्प्याक्ट पर्छ त, कस्तो असर पर्छ त, हामीले बनाइरहेको विकास, हामीले गर्न लागिरहेको, निर्माण गर्न लागिरहेको योजनाले भन्ने कुराको त्यो पाटोबाट पनि हेर्न जरुरी छ।
सुरेश सर, यहाँ आफै पनि विपद व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि अध्ययन अनुसन्धान गरिरहनु भएको छ, खास गरी नेपालमा विपदको पूर्व तयारीको अवस्था कस्तो देखिन्छ?
पूर्व तयारी पानीको अवस्था हामी कहाँ एकदमै कमजोरी छ, यसलाई त्यति धेरै प्रायोरिटी दिँदैन के, त्यो अहिले एकदमै प्रायोरिटी कम प्रायोरिटीमा पर्छ, यो प्राथमिकतामा पर्छ। यसमा लगानी गर्न मान्छेहरू चाहँदैनन्, संस्थाहरू चाहँदैन, सरकार चाहँदैन। अहिले पछिल्लो चरणमा चाहिँ अब सरकारले पनि होइन पूर्व तयारी र जोखिम न्यूनीकरणको लागि अलिकति त्यो क्षेत्रमा नै लगानी गर्नुपर्छ, बढाउनु पर्छ भनेर त आइरहेको छ होइन, तर अब त्यो पर्याप्त रूपमा आएको छैन होइन। अहिले अगाडिसम्मको हेऱ्यो भने तपाईँको राहत र उद्धारको लागि जति पनि बजेट छ, अहिले पनि हेर्ने हो भने यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद व्यवस्थापन प्राधिकरणकोले दिएको डाटा अनुसार लगभग तपाईँको तिनै तहको सरकारसँग रहेको विपद व्यवस्थापन कोषको टोटल एमाउन्ट हेर्ने हो भने 7,56,00,000,00,000 रुपियाँ विपद व्यवस्थापन कोषमा, कम्तीमा त्यो विपद अरू चाहिँ भोलि त्यो कुनै घटना घट्यो भने हामी सहयोग गर्न भनेर राखिएको छ, त्यो पूर्व तयारीको लागि राखिएको छ। तर त्यो रकमलाई कम्तीमा तपाईँको 40% 50% पूर्व तयारी र जोखिम न्यूनीकरणको रूपमा लगानी गर्नुपर्ने हुन्छ, त्यो लगानी त्यो क्षेत्रमा छैन। अहिले पनि अहिले भर्खर नेपाल सरकारले लिएर आएको अर्थमन्त्रीजीले पेश गरेको बजेटमा हेर्नु भने विभिन्न सेक्टरहरूमा त राखेको देखिन्छ, सिँचाइमा राखेको छ अथवा वनमा राखेको छ, भूक्षयमा राखेको छ, तर यो चाहिँ यो पार्ट चाहिँ हाम्रो डिजास्टर रिस्क रिडक्सनको लागि, पूर्व तयारीको लागि, समुदायको क्षमता अभिवृद्धिको लागि होइन, त्यो खालको कामलाई चाहिँ भनेर बजेट ठ्याक्कै छुट्याएको देखिँदैन। बरु जलवायु यो उत्थानशीलताको लागि तपाईँको तराईमा पोखरीहरू संरक्षण अथवा पोखरी खन्नको लागि त्यो विभिन्न खालको हिसाबमा चाहिँ बजेटहरू यसरी राखेको देखिएको छ। अहिले पनि तपाईँको बजेटमा अहिलेसम्म चाहिँ क्लियर रूपमा कति बजेट हो त यो जोखिम न्यूनीकरण र पूर्व तयारीको लागि भनेर ठ्याक्का तपाईँ हामी सबैले बुझ्ने गरी एमाउन्टमा राखिएको छैन। विभिन्न मन्त्रालयसँग जोडेर विभिन्न विकास योजनासँग अब राखिएको छ होइन आफ्नो आफ्नो कामको लागि, तर त्यसरी जस्तो प्राधिकरणले आफैले विपद जोखिम न्यूनीकरणको क्षेत्रमा अथवा चाहिँ अरूसँग संस्थासँग मिलेर गर्न सक्ने कामहरूको लागि भनेर विनियोजन गरेको चाहिँ देखिएको छैन। अब यो हाम्रो धेरै मेहनत परिश्रमपछि विशेष गरी यो नागरिक संस्थाहरूको तर्फबाट, डेभलपमेन्ट पार्टनर विकास साझेदार संस्थाहरूबाट, मिडियाहरूबाट, इभन तपाईँको राजनीतिक दलहरू सांसदहरू सबैको प्रयासबाट 25 वर्षको लामो यो बहस पैरवीबाट चाहिँ यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको चाहिँ गठन भयो, र त्यसले त्यसमा अझै पनि त्यो चाहिँ तपाईँको स्रोत साधनले सम्पन्न भएको छैन, त्यो हामीले सोचेको जस्तो अधिकार सम्पन्न छैन, त्यो अझै पनि गृह मन्त्रालयभित्र गृह मन्त्रालयले जसरी चलायो त्यसै गरी चल्ने खालको अवस्थामा रहेको छ। उसको आफ्नो कर्मचारी पनि छैन, प्राधिकरणसँग आफ्नो कर्मचारी पनि नभइरहेको अवस्था छ, त्यो खालको पर्याप्त स्रोत र साधन पनि छैन। त्यसकारण अब सबभन्दा पहिला त्यसलाई बलियो बनाउनु पर्ने, प्राधिकरण जुन छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, त्यसको लागि चाहिँ स्रोत साधन अधिकार सम्पन्न बनाउने, त्यसको आफ्नै कर्मचारीहरू हुने, त्यसले चाहिँ सबै निकायहरूसँग समन्वय गरेर काम गर्न सक्ने, सबैजना मान्छेले के भन्छ भने हाम्रो विपद व्यवस्थापन प्राधिकरण छ, कहीँ डिजास्टर भइहाल्यो भने तुरन्त त्यहाँबाट चाहिँ उसले सहयोग प्राप्त गर्न सक्छु भन्ने अपेक्षा राख्छ, तर उसले जनताले चाहे जस्तो त्यस्तो खालको त्यहाँ भइराखेको अवस्था अहिले देखिँदैन। त्यतातिर पनि हामीले ध्यान दिनुपर्ने छ, र जुन पूर्व तयारीको कुरा गरिराख्नु भएको थियो तपाईँले, पूर्व तयारीमा लगानी कम छ, त्यो अनुखालको हामीले स्थानीय जनता, स्थानीय सरकार र विभिन्न सरकारहरूलाई राम्रोसँग त्यसको सचेतना गर्ने र त्यसलाई अनुमति गर्ने गरी काम गर्ने र त्यसलाई योजनामा देखिने गरी, तपाईँ स्थानीय तहको योजनामा आउनु पर्यो नि, हाम्रो विपद पूर्व तयारी जोखिम न्यूनीकरणको लागि यो खालको हाम्रो कार्यक्रम छ भनेर तपाईँको नीतिमा आयो भने त्यो बजेटमा पनि देखिनु पर्यो। कति ठाउँमा के देखिन्छ, नीतिमा देखिन्छ तर बजेट छैन, बजेट नभएपछि कार्यान्वयन नै हुँदैन, कार्यक्रमै हुँदैन, त्यस कारण त्यो पाटोलाई पनि हामीले ध्यान दिनु जरुरी।
राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपालले विशेष गरी स्थानीय तहसँगको समन्वयमा पनि काम गरिरहेको छ। स्थानीय सरकारलाई विपद व्यवस्थापनको पहिलो जिम्मेवार निकाय मानिन्छ, के स्थानीय तहहरू वास्तवमै विपद सामना गर्न सक्षम भएका छन् त?
यहाँले एकदमै राम्रो प्रश्न गर्नुभयो। राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमान्ड, हाम्रो छोटकरी खालको डिमान्ड पनि भन्छौँ होइन, सबैले चिन्ने गरी, र यिनले चाहिँ तपाईँको काम गर्ने भनेको स्थानीय सरकारहरूसँग समन्वय र सहकारी गरेर गर्ने हो, र यो हाम्रो राष्ट्रिय सञ्जाल भएको हुनाले हामी आफै प्रोजेक्ट कुनै पनि प्रोजेक्टहरू हामी इम्प्लिमेन्ट गर्दैनौँ, र यो जति पनि हाम्रो प्रोग्रामहरू रहन्छ, प्रोजेक्टहरू रहन्छ, हाम्रो मेम्बर अर्गनाइजेसनहरू संस्थाहरू सबै क्षेत्रमा सबै जिल्लाहरूमा ठाउँहरूमा हुनुहुन्छ, उहाँहरूले नै त्यहाँ चाहिँ कार्यक्रम सञ्चालन गर्नुहुन्छ, र उहाँहरूले कार्यक्रम सञ्चालन गर्दाखेरि आफ्नो त्यहाँको नजिकको स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर गर्नुहुन्छ। हामीले पनि के भनेका छौँ भने हामीले काम गर्ने भनेको, हामीले जे काम गर्छौँ त्यो भनेको स्थानीय जनताको लागि गर्ने हो र स्थानीय सरकारसँगै मिलेर गर्ने हो, स्थानीय अथवा प्रदेश राष्ट्रिय सरकारलाई नै हामीले सहयोग, राज्यलाई नै सहयोग गर्ने, हामी छुट्टै त्यस्तो सरकारभन्दा छुट्टै होइन, हामी सरकारभित्रकै एउटा चाहिँ सहयोगी निकाय हो, त्यसले गर्दा उहाँहरूसँगै समन्वय र सहकार्य गर्नुपर्छ भनेर भनेका छौँ, सहजीकरण पनि गरेका छौँ, र यहाँले भनेका जस्तै अब स्थानीय तहको चाहिँ चाहिँ वास्तवमा विपदको लागि पुरै भनौँ न रेस्पोन्स गर्न सक्ने त्यो क्षेत्रमा काम गर्न सक्ने त्यो क्यापासिटी चाहिँ अहिले कुरो पुगिसकेको छैन। त्यो खालको तालिमको कुराहरू पनि कमी छ स्थानीय सरकारमा जनप्रतिनिधिहरू कर्मचारीहरूलाई त्यो खालको यहाँ भएका जति पनि नीति नियम कानुनहरूको बारेमा पनि ज्ञानको कमी छ। अनि हाम्रो डेभलपमेन्ट प्रोग्रामहरूमा विपद जोखिम न्यूनीकरणको कार्यक्रमहरूलाई कसरी इन्टिग्रेसन गरेर लिएर जाने भन्ने कुराको ज्ञानको कमी छ र बाहिरी स्रोतहरू र आफूसँग भएको स्रोतहरूलाई कसरी मिलाएर लिएर जाने भन्ने कुराहरूमा पनि अलिक कमै ज्ञान छ। त्यस कारण यो कुराहरूमा पनि उहाँहरूलाई जानकारी गराएर होइन यो बारेमा विभिन्न क्षेत्रमा भएका अनुभव सिकाइ अध्ययन अनुसन्धान उहाँहरूलाई पनि बताएर एउटा चाहिँ उहाँहरूको क्यापासिटी इन्हान्स उहाँहरूको क्षमता अभिवृद्धि गर्ने र उहाँहरूले नै त्यो लिड गर्न सक्ने बनाउनु पर्ने जरुरी छ। तलको कुनै पनि डिजास्टर भयो भने त सबभन्दा पहिला रेस्पोन्स गर्ने र जनताले पनि आएर घसघचाउने भन्ने निकाय भनेको स्थानीय सरकार नै हो, वडा नै हो, यहाँको पालिकाहरू नै हो। त्यस कारण उहाँहरूलाई नै रेस्पोन्सिबल बढी बनाउनु पर्छ। संविधानले तिनै तहको सरकारहरूको जिम्मेवारी र भूमिका पनि तोकेको छ, तर पनि जनताको नजिकको सरकार भनेको यहाँको स्थानीय सरकार नै हो र त्यसलाई नै हामीले कसरी हुन्छ सक्षम र बलियो बनाउनु पर्छ र हामी सबैले त्यसको लागि सहयोग पनि गर्नुपर्छ।
सूर्य सर, पूर्व सूचना प्रणालीबाट सूचना त पुग्छ तर जनधनको क्षति भने त्यति घटेको देखिँदैन, समस्या सूचना प्रणालीमा हो कि त्यसको कार्यान्वयनमा?
यहाँले धेरै राम्रो प्रश्न गर्नुभयो। अहिले पछिल्लो चरणमा यो पूर्व सूचना प्रणालीको कुराहरू एकदमै हामीले पनि उठाउँदै आइरहेको हो, होइन अन्तर्राष्ट्रिय स्तरमै पनि अर्ली वार्निङ सिस्टमको कुराहरूको जुन कुराहरू गरिरहेछ पूर्व सूचना प्रणालीको यो एकदमै महत्त्वपूर्ण हो र पछिल्लो चरणमा अब नेपाल सरकारले पनि यो कुरालाई एकदमै तजरुकताका साथ अगाडि बढाइरहेको छ, होइन ठुलो एउटा चाहिँ फर्कै मारेको छ वास्तवमा। पहिला चाहिँ पानी आउँछ भन्यो भने त्यो दिन घाम लाग्थ्यो, घाम लाग्छ भने दिन पानी आउँथ्यो। पछिल्लो चरणमा यो मौसम तथा जलवायु विज्ञानले जुन प्रक्षेपण गरेको छ त्यो अनुसार हेर्ने हो भने धेरै कुराहरू चाहिँ मिलेको छ, होइन अब थोरै कहिलेकाहीँ यताउति पर्नु बाहेक अदरवाइज धेरै कुराहरू मिलेको छ र पूर्व सूचना जानकारीहरू पनि दिइराखेको छ तर त्यसको तल कम्युनिटीसम्म चाहिँ राम्रोसँग त्यो सूचना अझै पुग्न सकेको छ। जहाँ पुग्न पर्ने हो नि त्यहाँ अझै पुग्न सकिरहेको छैन। त्यसलाई पुर्याउने कुरामा कुन कुन मेथोलोजीबाट कुन कुन तरिकाबाट पुर्याउन सकिन्छ त्यो एउटा पुर्याउने कुरामा अझै हामीले पहल गर्नुपर्ने छ। सबैजनाले हाम्रो पठाएको सूचनाहरू पुगे कि पुगेन भनेर एउटा भेरिफाई गर्ने त्यस्तो खालको मेकानिजम पनि हामीले डेभलप गर्न जरुरी छ र अनि जति पुगेको छ पूर्व सूचनाको जानकारीहरू जति पुगेको छ त्यो अनुसार प्रभावकारी रूपमा कार्यान्वयनको रूपमा पनि जान सकिरहेको छैन। केही हदसम्म गएको पनि छ, होइन कति ठाउँमा गएको छ, त्यसले मान्छेको ज्ञान बचाएको पनि छ, यहाँको चाहिँ सम्पत्तिको संरक्षण गरेको पनि छ। जति मात्रामा त्यसको इम्प्लिमेन्टेसनमा जानुपर्ने अहिले पनि हेल्थ चेकलाइन भएको देखिन्छ नि, माथिबाट तपाईँको बाढी आउँछ भनिरहेको छ, यातायात चाहिँ नचलाउनु भनिरहेको छ, मान्छे जबरजस्ती यातायात चलाउँछ। अलिकति योभन्दा अघिल्लो वर्ष देखिहाल्नु भयो पानी आउँदैछ, मुगली नानघाटको सडकमा गाडी नचलाउनु भन्दा भन्दै होइन अब चाहिँ सरकारले दिएकै सूचनालाई त्यहीँको चाहिँ व्यवस्था गर्दाखेरि एउटा माइक्रोकोपमा भएका मान्छेहरू सबै त्यो चाहिँ पुरिनु पर्ने अवस्था पनि आयो। त्यसको मतलब चाहिँ प्रभावकारी भएन। त्यसले गर्दा हामी सबै जनता पनि सचेत हुन जरुरी छ, सरकारी निकायहरूले पनि त्यसलाई प्रभावकारी रूपमा चाहिँ पूर्व सूचना भइसकेपछि कार्यान्वयन गराउने कुरामा चाहिँ निगरानी राख्नु जरुरी।
सूर्य सर, हामी कार्यक्रमको अन्तिममा छौँ। यति बेला हामीलाई रेडियो सुनिरहनु भएका आम नागरिकलाई विपद जोखिमबाट सुरक्षित रहन तपाईँको मुख्य सन्देश के छ?
म के भन्न चाहन्छु भने हामीले जति पनि यो रेडियो नेपालबाट हाम्रो विपदको यो जानकारी लिइराख्नु भएको छ, यो सुनिराख्नु भएको छ, म के भन्न चाहन्छु भने कम्तीमा यो पूर्व सूचनाको जुन दिइराखेको हुन्छ नेपाल सरकारले रेडियो टेलिभिजन होइन पत्र पत्रिका विभिन्नबाट दिइरहेको हुन्छ, यो कुरालाई यहाँले ध्यानमा राखेर त्यो अनुसार अनुसरण गरेर काम गर्नुहोला। सँगसँगै विभिन्न खालको प्राकृतिक यो विभिन्न प्रकोप हुने समय छ नि, यो जस्तो बाढीको पहिरोको आगलागीको समय अथवा शीतलहरको समयमा त्यसमा ध्यान राखेर त्यही अनुसार चाहिँ आफूलाई अगाडिदेखि नै तयारीमा राख्नु होला। जस्तो अब जोखिममा भएको घरहरू कसैको छ भने यो बर्सातको समयमा अलिक सुरक्षित ठाउँमा बस्नुपर्छ होला, अथवा चाहिँ तपाईँको गाई बस्तुहरू आफ्नो अन्नाजहरू सम्पत्तिहरू भएको भित्र चाहिँ जति पनि यो चाहिँ अब नगदहरू होला तिनीहरू यस्तो कुरालाई सुरक्षित राख्नु होला र रेडियोहरू टेलिभिजनबाट विपदसँग आउने सूचनाहरू के आउँछ कसो आउँछ त्यसलाई जानकारी राखेर त्यो अनुसार आफू सुरक्षित गर्नु होला र कुनै त्यस्तो आफ्नो वरिपरि चाहिँ कहिले काहीँ के हुन्छ भने पानी जम्न सक्ने ठाउँहरू हुन्छ, पहिरो जान सक्ने थुङ्गिन सक्ने ठाउँहरू हुन्छ, त्यसमा अब सरकारले गर्छ भनेर होइन हामी आफैले पनि देखेको छ भने यसो कुटु लगेर कोदालो लगेर पानी अन्त तर्काइँदाखेरि त्यो गाउँ बच्छ बाटो बच्छ अथवा पहिरो जान कम हुन्छ भने त्यतातिर व्यक्तिगत रूपमा पनि एउटा चाहिँ त्यो हिसाबमा हामी लागौँ सहयोग गरौँ र आफूले देखेको काहीँ जोखिमपूर्ण क्षेत्रहरू देखेको छ, यस्तो खालको विपद पर्न सक्ने ठाउँहरू देखिएको छ, पहिरो जान सक्ने होइन अथवा अरू नोक्सान हुन सक्ने ठाउँ देखिएको छ भने बेलैमा सम्बन्धित निकाय स्थानीय सरकार अथवा अरू सरकारवाला सरकारी निकायहरूलाई जानकारी पनि गराइदिउँ र कुनै पनि त्यहाँ डिजास्टर भइहाल्छ भइहाल्यो भने पनि अप्ठ्यारोमा परेका मान्छेहरूलाई उद्धार गर्नका लागि सहयोग गर्नका लागि आफ्नो तर्फबाट जे जति सकिन्छ जसरी सकिन्छ होइन मानवीय हिसाबले भौतिक हिसाबले आर्थिक हिसाबले त्यो हिसाबले पनि सहयोग गरौँ र यो विपद जोखिम न्यूनीकरणको कार्य भनेको एउटा निकाय एउटा संस्थाले गरेर सम्भव छैन यसमा सबै बहु सरकारवालाहरूकै सक्रिय सहभागिता र सहकार्य हुन जरुरी छ यही अनुसार सबै लाग्नु होला भनेर मैले यहाँहरूलाई भन्न चाहन्छु
हस् यहाँलाई समय र संवादका लागि धन्यवाद
यहाँलाई पनि धेरै धेरै धन्यवाद होइन यस्तो महत्त्वपूर्ण जनतालाई बचाउने जनधनको सुरक्षा गर्ने विषयमा आफूले जानेका अनुभव हासिल गरेका कुराहरू तपाईँको यस कार्यक्रम मार्फत आम जनसहमतिमा जानकारी गराउने अवसर दिनुभयो त्यसको लागि मेरो व्यक्तिगत तर्फबाट र हाम्रो राष्ट्रिय सञ्जाल डिमान्डको तर्फ यहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु हस् धन्यवाद
अहिले सुन्नुभयो विपद व्यवस्थापन विज्ञ तथा राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष सूर्य बहादुर थापासँग गरिएको कुराकानी हवस् त यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौँ नमस्कार